तपाईँलाई मैले सुरु गर्नुभन्दा पहिला आजको शीर्षक योभन्दा अगाडि धेरै विषयहरू हामीले हेरेको छौँ। त्यहाँ देखिन्छ होला आशा छ। यो आजको विषय तपाईँलाई मैले ख्रिस्टमा विजयी जीवन, जुन चाहिँ वास्तवमै विजयी जीवन हो, अनि त्यसको मतलब चाहिँ आजको हाम्रो यो विषयमा तपाईँसँग मैले धेरैचोटि योभन्दा अगाडि बोलिसकेको छु। यो ख्रिस्ट तिमीहरूमा महिमाको आशा भन्ने जुन छ, ख्रिस्ट हामीमा, अनि आज चाहिँ त्यसको सही अर्थ के हो त्यसलाई हेर्ने कोसिस गर्छौँ। वास्तवमा ख्रिस्चियन जीवन भन्दाखेरि चाहिँ के बुझ्दछौँ, हाम्रो उद्धारको मतलब के हो, यो कुराहरू हामी हेर्नेछौँ। यो दुईवटा कुरा तपाईँलाई म भन्न चाहन्छु। यसको विषयमा, यो विजयी जीवनको विषयमा हामीले थुप्रै ख्रिस्टमा विजयी र भरपुरी जीवन, आनन्दको जीवनको बारेमा थुप्रै पाठहरू मैले तपाईँलाई सिकाएको छु। गएको हप्ता कतिवटा पाठहरू मैले तपाईँलाई दोहोऱ्याएको थिएँ, अनि तपाईँले यो मलाई थाहा छ, तपाईँहरू सबैलाई थाहा छ, र पनि म आज यो राख्न चाहन्छु यहाँ। अनि यो नेपाली सर्मन .org गएर तपाईँले सुन्न सक्नुहुन्छ, अनि त्यहाँ जतिचोटि पनि तपाईँले सुन्न सक्नुहुन्छ। हरेकले आफ्नै फोनमा कम्प्युटरमा यो कुरा तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। मण्डलीमा नआउन सकेकाहरूले मिस गरेको सन्देशलाई तपाईँले सुन्नु राम्रो हुन्छ। वास्तवमा यो जुन चाहिँ सेरिजको रूपमा हामी सिकिराखेका छौँ, तपाईँले एउटा मिस गर्नु हो। धेरैजनाको आदत के छ भने नि, मण्डलीमा जाने आदत छैन कि मण्डली छोड्ने आदत छ, धेरैचोटि मिस गर्ने आदत छ, मैले देखिरहेको छु। अब त्यस्तो नहुनुपर्ने, त मेरो प्रार्थना छ कि तपाईँलाई मण्डलीप्रतिको तपाईँको जोस, चाहना बढेको होस् है। किनभने हामीले के सिकेको थियौँ, कुनै पनि व्यक्ति ख्रिस्टमा परमेश्वरबाट नयाँ जन्म पाउँछ भनेदेखि उसको चाहिँ परमेश्वरप्रतिको प्रेम देखिन्छ। परमेश्वरप्रतिको प्रेमको परिणाम चाहिँ मण्डलीप्रतिको प्रेम हुन्छ, किनभने मण्डली चाहिँ येशु ख्रिस्टको शरीर हो, त्यसको शिर ख्रिस्ट येशु हुनुहुन्छ। त्यस कारण तपाईँ र म नयाँ जन्म पाएका, परमेश्वरबाटै साँच्चै जन्मिएका व्यक्तिहरू छौँ भने एउटा परिवर्तन तपाईँ र मेरो जीवनमा के आउँछ, हामी परमेश्वरलाई प्रेम गर्छौँ, साँच्चो प्रेम, जुन चाहिँ मर्कुस 12:29-31 तपाईँले पढ्नुभयो भने सबभन्दा ठुलो आज्ञा। अनि अस्ति हामीले तालिममा सिकेको बेलामा पनि घरिघरि तपाईँलाई भनिएको थियो, दुईवटा सबभन्दा ठुलो आज्ञा, परमेश्वरलाई पुरा हृदयले प्रेम गर्ने, त्यहाँ अरू कुरा पनि छ, समझले, प्राणले, शक्तिले, अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने, त्यो कुरो तपाईँ र म परमेश्वरबाट जन्मिएको। त्यसैले यो मण्डली उपस्थिति हुने कुरामा चाहिँ हामी मण्डली आउनुपर्छ भनेर मान्छेले सूचना दिइराख्नुपर्ने जस्तो मलाई लाग्दैन। हामीलाई कहिलेकाहीँ समस्या आउँछ, कहिलेकाहीँ अरू कुराहरू आउँछ, तर तपाईँ र म ख्रिस्टमा जन्मिएका छौँ भने हामीले परमेश्वरलाई प्रेम गर्छौँ, त्यो प्रेम मण्डलीमा आएर हामी प्रमाणित गर्छौँ। मण्डलीमा नआएसम्म ख्रिस्टको शरीरमा सहभागी हुन सक्दैनौँ। हरेक विश्वासीहरू येशु ख्रिस्टको शरीरको अङ्गहरू हो, त्यसैले हामीले एकअर्कालाई प्रेम गर्छौँ, त्यो कुरो चाहिँ हामी भन्न चाहन्छौँ। त्यसैले आजको विषयमा जाँदै गर्दाखेरि ख्रिस्ट हामीमा भन्नुको मतलब के हो, वास्तवमा नयाँ नियममा चाहिँ, बाइबलको नयाँ नियममा मुख्य सन्देश, यसको सेन्टर म्यासेज भन्छ, बाइबलको सबभन्दा केन्द्रको म्यासेज, सन्देश भन्नु खोजेको कुरो चाहिँ ख्रिस्ट हामीमा भन्ने विषयसँग सम्बन्धित छ। अनि ख्रिस्चियन भनेको नै ख्रिस्ट हामीमा होइन, अनि मैले धेरैचोटि तपाईँलाई भन्ने गरेको छु, ख्रिस्चियन भनेको चाहिँ धर्म होइन, यो चाहिँ एउटा सम्बन्ध हो, जो चाहिँ ख्रिस्ट येशूसँगको सम्बन्ध, जो चाहिँ ख्रिस्ट हामीमा पवित्र आत्माबाट आएर रहनुहुन्छ। अनि कतिचोटि धेरै मान्छेले यो कुरा नबुझेको हो, बुझेको छ भनेदेखि तपाईँमा भएको ख्रिस्टको प्रभाव तपाईँको जीवनबाट, तपाईँको काम गराइ व्यवहारबाट छर्लङ्ग देखिनुपर्ने। किनभने येशु प्रभुले मत्ती 5 अध्यायमा भन्नुहुन्छ, डाँडामा बसालिएको सहर लुकाएर लुक्दैन, त्यो भनेको चाहिँ ख्रिस्चियनहरू, किनभने उसको जीवनमा चरित्र हुन्छ अथवा स्वभाव हुन्छ परमेश्वरप्रतिको प्रेम र मण्डलीका विश्वासीहरूप्रतिको प्रेम। अनि यहाँनिर यसरी लेखिएको छ, वास्तवमा दोस्रो कोरन्थीको 5 अध्याय मलाई साह्रै मनपर्छ, यो विजयी अध्याय भिक्टोरियस च्याप्टर भनेर भनिन्छ। अनि 5 अध्यायको आज 1-2 पदहरू हामी पढ्नेछौँ। यहाँनिर 5:17 तपाईँहरू कतिजनाले कण्ठ पनि गर्नुभएको होला, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बितिगएको छ, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। त्यसकारण यो ख्रिस्ट हामीमा भन्ने अर्थ यहाँ छ, ख्रिस्टमा चाहिँ नयाँ सृष्टि हुन्छौँ हामी। पुरानो कुरा भनेको चाहिँ पापपूर्ण कुराहरू, जो पहिला हामी थियौँ त्यो चाहिँ हामीबाट गइसकेको हुन्छ। यहाँ एकजना मान्छे चार्ल्स स्पर्जन, सिएच स्पर्जन भन्छ, प्रचारको राजकुमार भनेर भनिन्छ, बेलायतको एकजना प्रचारक हुन्। अनि उनले एउटा वाक्य यहाँ भनेका छन्, इफ क्राइस्ट इज नट अल टु यु, ही इज नथिङ टु यु। भनेको मतलब चाहिँ यदि ख्रिस्ट चाहिँ सम्पूर्ण रूपमा तपाईँको हुनुहुन्न भनेदेखि उहाँ केही पनि हुनुहुन्न। भनेको मतलब हामी ख्रिस्टलाई सम्पूर्ण रूपमा प्रभु मान्नुपर्ने कुरा हो। ही विल नेभर गो इन टु पार्टनरसिप एज अ पार्ट सेभियर अफ मेन। जसरी ख्रिस्ट सम्पूर्ण रूपमा तपाईँको हुनु भएन भने तपाईँको जीवनमा ख्रिस्टको मुक्तिदाताको रूपमा तपाईँ पार्टनरसिप येसु सँगसँगै काम गर्ने कुरा हुनु सक्दैन। इफ ही बी समथिङ ही मस्ट बी एभ्रिथिङ। यदि ख्रिस्ट चाहिँ हाम्रो निम्ति केही हुने हो भने चाहिँ हाम्रो सम्पूर्ण कुरा नै ख्रिस्ट हुनुपर्छ। एन्ड इफ ही बी नट एभ्रिथिङ हि इज नथिङ टु यु। भनेको मतलब चाहिँ यदि उहाँ हुनुभयो भने पूर्ण रूपमा हुनु पऱ्यो, होइन भने चाहिँ त्यो पार्सियल्ली अलिकति केही भाग मात्रैले ख्रिस्टलाई तपाईँले प्रभु बनाएको हुँदैन। वास्तवमा एउटा अर्को भनाइ छ अङ्ग्रेजीमा, इफ ख्रिस्ट इज लो इफ हि इज नट लोर्ड अफ अल हि इज नट लोर्ड एट अल भन्ने, यदि उहाँ हाम्रो जीवनको सबै भागमा प्रभुत्व गर्नु भएन भने हाम्रो उहाँ प्रभु भएको हुँदैन। तर ख्रिस्चियन जीवनको सुरुवात नै मुक्ति पाउने कुरा नै येशूलाई प्रभुको रूपमा स्वीकार गर्नुपर्ने कुरा हुँदछ। त्यसकारणले हामी यो कुरो यहाँ देख्दछौँ। त्यसैले आजको विषयमा हामी जाँदै गर्दाखेरि तपाईँलाई सबभन्दा पहिला म ख्रिस्चियन जीवन अथवा ख्रिस्ट तिमीहरूमा त्यो चाहिँ यो कलसी 1:27 तपाईँलाई पढेर म सुरु गर्न चाहन्छु। वास्तवमा 26 र 27 मसँग कतातिर 26 पनि हुनुपर्ने हो, यहाँ कलसी 1:26 र 27 26 युग युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरू लाई प्रकट भएको छ। यो चाहिँ पुरानो नियमको समयमा येशु प्रभु संसारमा आएर बौरी नउठ्दासम्म अथवा पवित्र आत्मा संसारमा नआउँदासम्म यो कुरा चाहिँ एक प्रकारको गोप्य रहस्य थियो। पुरानो नियमका भविष्यवक्ताहरूले धेरै परमेश्वरका वचनहरू बोले, तर येशु ख्रिस्टको यो गोप्य रहस्य तिनीहरूलाई थाहा थिएन। अनि बाइबलमा हामी देख्दछौँ येशु प्रभुले 3.5 वर्षसम्म चेलाहरूसँग समय बिताउनु भयो, तर जबसम्म उहाँले तिनीहरूको समझ खोलिदिनु भएन, तपाईँले लुका 24 अध्यायमा देख्नुहुन्छ, त्यो उनीहरूले बुझेनन्। जब समझ खोल्नुभयो उनीहरूले वचनको अर्थ बुझ्न थाले, उनीहरू आनन्दित भए भनेर त्यहाँ लेखिएको छ। अनि यही कुरालाई यही पदसँगै कलसिएको 27 यस्तो लेखेको छ, यो रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा झन् कति महान छ। अनि त्यो रहस्य चाहिँ के रहेछ भन्दा, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो भनेको चाहिँ उहाँमा विश्वास गर्ने सन्त भनेको चाहिँ सेन्ट भनेको चाहिँ परमेश्वरको निम्ति अलग भएका। यो रहस्य चाहिँ के हो भने ख्रिस्ट तिमीहरूमा हुनु हो, ख्रिस्ट इन यु द होप अफ ग्लोरी भन्छ, ख्रिस्ट तिमीहरूमा हुनु हो जो महिमाको आशा। त्यसकारण आजको मुख्य विषय नै ख्रिस्ट हामीमा हुने र महिमाको आशा भनेर हामी यहाँ हेर्दछौँ। तपाईँलाई मैले एउटा यो कुरा देखाउन चाहन्छु जुन चाहिँ हामीले अस्तिको तालिममा सिकेको थियौँ। कुनै पनि ख्रिस्चियन जीवन यहाँ कार्यमा भन्छ इन एक्सन भन्छ, भनेको चाहिँ खासमा परमेश्वरमा पक्का जन्म पाएर जीवित ख्रिस्चियन जीवन जिउने कुरा यो भयो। त्यसको निम्ति के हुन्छ, सेन्टरमा ख्रिस्ट हुन्छ, ख्रिस्ट हामीमा पवित्र आत्माद्वारा येशु ख्रिस्ट हाम्रो हृदयमा बास बस्नुहुन्छ। तपाईँ र म जो पक्का क्रिस्चियन भयौँ यो कुरा हुन्छ, हाम्रो हृदयको केन्द्रमा चाहिँ येशु ख्रिस्ट रहनुहुन्छ पवित्र आत्मामा। त्यो व्यक्तिमा के हुन्छ? आज्ञा पालन हुन्छ। ऊ अर्को कुरा के हुन्छ? परमेश्वरसँगको सम्बन्ध, आज्ञा पालन अनि प्रार्थना र वचन पढ्ने कुरा हुन्छ। त्यो हामीले अस्ति सिकेको थियौँ। त्यसपछि उसको जीवनमा के हुन्छ? मान्छेहरूको बिचमा गवाही र विश्वासीहरूको बिचमा संगति, यो एउटा आज्ञा पालन गर्ने क्रिस्चियन। अनि तपाईँलाई म एउटा अर्को शब्द भन्न चाहन्छु, त्यो अर्को विषय त्यो के हो भने आज्ञाकारी। धेरैको जीवनमा आज्ञा पालनको कमी देखिन्छ। तपाईँलाई अलिकति म यो कुरा भन्न चाहन्छु, आज्ञा पालन गरेर मान्छे क्रिस्चियन हुने होइन, परमेश्वरबाट पवित्र आत्माद्वारा जब मान्छेले नयाँ गरी जन्मिन्छ ऊ चाहिँ नयाँ सृष्टि, परमेश्वरको छोराछोरी हुन्छ, उसमा अब पवित्र आत्माको शक्ति आउँछ। अनि आज्ञा पालन चाहिँ त्यो परमेश्वरमा नयाँ जन्म पाएको परमेश्वरको परिवारको सदस्य भएको प्रमाण हो, त्यसपछि ऊ आज्ञा पालन गर्छ। त्यसकारणले तपाईँको जीवनमा आज्ञा पालनको कमी छ भने तपाईँको विश्वासलाई जाँच्नुहोस् कि तपाईँले जन्म पाउनु भएको छ नयाँ गरी। नयाँ गरी जन्मिनु भयो भने पाँचवटा चिन्ह हुन्छ भनेर हामीले भनेको थियौँ। पहिलो कुरा चाहिँ येशु ख्रिस्टमा विश्वास, दोस्रो कुरा परमेश्वरलाई प्रेम, तेस्रो कुरा आफ्नो छिमेकीलाई प्रेम, चौथो कुरा आज्ञा पालन, अनि पाँचौँ कुरा संसारमाथि विजय भनेको चाहिँ पापमाथि विजय। ऊ पाप गरिरहँदैन, बाइबलमा त्यसको बारेमा पहिलो योहन्नामा प्रष्टसँग लेखिएको छ। त्यसकारण तपाईँ जसलाई यो कुरामा निश्चय छ कि छैन, तपाईँले आफैलाई थाहा छ, परमेश्वरको अगाडि तपाईँले प्रार्थना गर्नुपर्छ। तपाईँ र म पक्का परमेश्वरबाट जन्मिएका छौँ भने हामीमा यी कुराहरू हुन्छ। त्यसको मतलब ख्रिस्ट हाम्रो बिचमा हुनुहुन्छ। अनि वास्तवमा कसरी हामीले ख्रिस्टलाई हाम्रो हृदयको बिचमा पाउँछौँ भन्ने कुरा चाहिँ युहन्ना एक अध्यायको 12 र 13 पदमै तपाईँले देख्नुहुन्छ। जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। यो ग्रहण गर्ने भनेको चाहिँ निम्तो दिएर हृदयमा निम्तो दिने, जुन चाहिँ प्रकाश 3:20 ढोकामा उभिएर म ढकढकाउँछु, कसैले खोल्यो भने म भित्र आउँछु। येशु प्रभु तपाईँ र मेरो हृदयभित्र आउने कुरा त्यहाँ छ। सबै विश्वासी नभएकाहरूको हृदयको भित्र येशु आउन चाहनुहुन्छ। कतिजना विश्वास गर्न खोज्नेहरूको हृदयमा पनि भित्र आउन चाहनुहुन्छ, तर धेरैजना मान्छेले हृदय खोलिसकेको हुँदैन। यद्यपि बप्तिस्मा लिएर विश्वास गरेर तपाईँ र मैले क्रिस्चियन बनाइरहेको छु, फेरि तिनीहरू ब्याकस्लाइड किन हुन्छ? दे नेभर वेयर बोर्न अगेन। उनीहरू कहिल्यै जन्म लिए थिएन, उनीहरू कहिले परमेश्वरको भएको थिएन। त्यो कुरो तपाईँले जाँच्नुहोस् आफैलाई, कि तपाईँलाई मैले यति कडा शब्द आज किन भनिराखेको छु भने नि त्यो मलाई फाइदा होइन, तपाईँलाई फाइदा हो, त्यो परमेश्वरको इच्छा हो। एउटा बाबुले के गर्छ? आफ्नो छोरा बिग्रेको हेर्न चाहन्छ? चाहँदैन। तर छोराले आफैलाई म बिग्रेको छैन भनेर हुँदैन नि, बाबुलाई थाहा हुन्छ, परमेश्वरलाई थाहा छ। त्यसकारण जहिले पनि कुनै कडा शब्द आउँछ तपाईँले आफैलाई धन्यवादी सम्झनुहोस्, किनभने त्यो कुराले तपाईँलाई गलत बाटोमा रहेछ भने फर्काउने काम गर्छ। त्यसैले येशूलाई ग्रहण गर्नेहरूमा येशू भित्र आउनुहुन्छ। त्यसपछि यहाँनिर लेखेको छ उनीहरू चाहिँ परमेश्वरबाट जन्म लिएका हुन्छन्, त्यसरी उनीहरू परमेश्वरको छोराछोरी हुने अधिकार पाउँछन्, त्यसरी उनीहरूमा ख्रिस्ट महिमाको आशाको रूपमा रहनुहुन्छ, ख्रिस्ट निरन्तर उनीहरूमा रहनुहुन्छ। अनि तपाईँलाई म एक दुईवटा अर्को कुरा पढ्न चाहन्छु यहाँनिर येशू प्रभुको प्रार्थनाको विषयमा, यो पनि तपाईँलाई म सम्झाउन चाहन्छु। येशू ख्रिस्टको प्रार्थनामा उहाँले के प्रार्थना गर्नुहुन्छ? योहन्नाको सुसमाचार 17 अध्यायमा येशु प्रभुले प्रार्थना गर्नुभएको कुरा छ, अनि यहाँनिर त्यसको 21 र 26 पद दुईवटा मात्रै म यहाँ पढ्न चाहन्छु। यहाँ के लेख्छ? कि तिनीहरू सबै एक हुन्। अनि यो चाहिँ तपाईँले अलि अगाडिदेखि पढ्नुभयो भने चेलाहरूसँग उहाँले प्रार्थना गर्दै गर्दाखेरि अब यहाँ भएकाहरू होइनन् तर तिमीहरूको कुरा सुनेर विश्वास गर्नेहरू भनेको चाहिँ तपाईँ र मेरो लागि, यो तिनीहरू चाहिँ तपाईँ र मेरो लागि येशूले प्रार्थना गर्दै हुनुहुन्छ। हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा होन्, र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। संसारको मान्छेहरू तपाईँले कहिले विश्वासमा आएको देख्नु भएको छैन होइन, तपाईँका आफ्ना इष्टमित्रहरू, तपाईँका साथीहरू, प्रश्न गर्नुहोस् कि तपाईँ भित्र उनीहरूले येशू देख्छन्। यहाँ के लेख्छ? तपाईँ एक हुनुहुन्छ, तिनीहरू सबै एक हुन्। यो एक भनेको चाहिँ बनावटी बाहिरी होइन, आत्मिकी धार्मिकताको पवित्रतामा एक हुने, हृदयमा एक हुने, सोचमा एक हुने, काममा एक हुने, इच्छामा एक हुने, केवल परमेश्वरको महिमा खोज्ने। हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ, येशु प्रभु र परमेश्वर पिताको एकताको बारेमा त कुरै गर्न सकिँदैन, किनभने उहाँ त एउटै परमेश्वर, तिनवटा रूपमा हामी देख्छौँ। त्यो रहस्यमय कुरा हो, धेरै हामी बुझ्न पनि सक्दैनौँ। र म तपाईँमा, येशु प्रभुले के भन्नुहुन्छ, पिता र पुत्र, येशु प्रभुले मानिसहरूलाई के भन्नुभयो, जसले मलाई देखेको छ उसले पितालाई पनि देखेको छ। उहाँ त्यसरी एकतामा हुनुहुन्थ्यो, त्यसरी तिनीहरू पनि भनेको चाहिँ हामीहरू, त्यही प्रकारले पिता र पुत्र जसरी एक हुनुहुन्छ, हामीहरू पनि, हामीहरूमा पनि के भन्छ, तिनीहरू पनि हामीमा हुन् भनेको चाहिँ परमेश्वरमा हामी पनि हुन सकौँ। र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गर्यो। हामी परमेश्वरमा हुने भनेको के, त्यही ख्रिस्ट, तपाईँहरूमा तिमीहरूमा महिमाको आशा, पवित्र आत्माद्वारा येशु ख्रिस्ट तपाईँ र मेरो हृदयमा आएर बास गर्नुहुन्छ। त्यही कारण बाइबलमा के लेख्छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, तिमीहरूको शरीर परमेश्वरको मन्दिर हो। तपाईँले पहिलो कोरन्थी 3 अध्यायमा र 6 अध्यायमा यो कुराहरू पाउनुहुन्छ। त्यस कारण यहाँ एकदमै तपाईँ र मलाई गवाही हुन मन छ, मान्छेहरूलाई विश्वासमा ल्याउनु मन छ, तर प्रश्न के हुन्छ, के तपाईँ परमेश्वरमा, ख्रिस्ट येशूमा एक हुनुहुन्छ, के तपाईँ पवित्र आत्माको उपस्थितिमा सधैँ रहनुहुन्छ। पवित्र आत्माको उपस्थितिमा रहने कुरा चाहिँ पवित्रतामा रहने कुरा हो। जो मान्छे पवित्र हुँदैन नि, त्यो पवित्र आत्मा परमेश्वरको उपस्थितिमा रहन सक्दैन। यहाँनिर अर्को कुरा म तपाईँलाई भन्छु, त्यही पद 17:26 त्यही अध्यायमा, यो पनि येशु प्रभुको प्रार्थना, मैले तपाईँको नाउँ तिनीहरूलाई, तिनीहरूमा, यिनीहरूमा प्रकट गरेँ। यो यिनीहरू चाहिँ चेलाहरू, तिनीहरू यहाँ चाहिँ तपाईँ र म होइन, यो यिनीहरू चाहिँ त्यो येशुसँग, येशु प्रभुसँग हुने व्यक्तिहरू, प्रकट गरेँ अनि तपाईँको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिनीहरूमा, भनेको चाहिँ अब हाम्रो कुरा यहाँ रहोस्, त्यो प्रेम चाहिँ हामीमा रहोस् र म तिनीहरूमा रहूँ, येशु प्रभु चाहिँ हामीमा रहूँ। यहाँनिर दुईवटा कुरा, परमेश्वरले जस्तो प्रेम येशुलाई गर्नुहुन्थ्यो कति गर्नुहुन्थ्यो त्यसको सिमाना छैन, त्यही प्रेम तपाईँ र ममा परमेश्वरको प्रेम रहन्छ भनेर यहाँ हेरिएको छ, त्यो प्रार्थना छ। दोस्रो कुरा चाहिँ उहाँ येशु प्रभु हामीमा रहूँ, त्यो प्रार्थना छ। त्यस कारण कुनै पनि व्यक्ति क्रिस्चियन हुनु र उनीहरूमा येशु प्रभु नहुनु त्यो सम्भवै छैन। तर तपाईँलाई म भन्छु, यदि येशु प्रभु तपाईँ र मेरो हृदयमा हुनुहुन्छ भने तपाईँ र मैले जिउने कुरा कस्तो हुन्छ, धेरै फरक हुन्छ। मण्डली जाने कुरा कस्तो हुन्छ, फरक हुन्छ। मान्छेहरूसँग गवाही बन्ने कुरा कस्तो हुन्छ, धेरै फरक हुन्छ। त्यस कारणले हामी कतिचोटि परमेश्वरको वचन राम्रो नपढेका, राम्रोसँग सुसमाचार नबुझेका, अत्कल्चा विश्वासी अथवा अगुवा शिक्षकहरूको कारणले गर्दाखेरि हामी गलतमा छौँ। हामीले पुरा रूपमा परमेश्वरलाई पछ्याउन पनि सिकेका छैनौँ, पुगिहाल्छ होइन। म बाइबल कलेज जाँदाखेरि त्यहाँ एउटा कुरा जहिले पनि भन्थे, गेट बाई भन्थे। गेट बाई भनेको चाहिँ घाट झाडा तिर्ने सिपाही, कसरी हुन्छ दिन काट्ने पैसा पचाउने, तर गएर अगाडि बढेर लडाइँ जित्ने विचार छैन। कतिजना क्रिस्चियनहरू खालि पुग्ने, कति चाहिन्छ त्यति मात्रै हुन्छन्, पक्का परमेश्वरको निम्ति जिउने हुँदैन। त्यस कारण यहाँ वचनमा प्रष्ट यी कुराहरू भनिएको छ। अनि तपाईँलाई फेरि पनि म यसलाई सरसर्ती छोटकरीमा भन्न चाहन्छु, ख्रिस्ट हामीमा भन्नुको साँचो मतलब के हो, आज अलिकति तपाईँलाई मैले भन्दैछु मेरो आशा के छ भने, म अलिकति विस्तार हो र अलिकति प्रष्टसँग भन्न चाहन्छु, ताकि तपाईँले यो कुरा राम्रोसँग बुझेर सम्झन सकोस्, तपाईँको जीवनमा यो लागु गर्न सकोस्। अनि अघि सुरुमै भनिसकेँ, नयाँ नियमको सेन्टर, केन्द्र मेसेज भनेको चाहिँ येशु ख्रिस्टको सम्बन्धको बारेमा हो, ख्रिस्ट हामीमा हुने कुरा हो। त्यसैले क्रिस्चियनिटी इज अ रिलेसनसिप भन्छ, क्रिस्चियन भनेको चाहिँ धर्म नभएर सम्बन्ध परमेश्वरसँग। वास्तवमा तपाईँलाई मैले 2 कोरन्थी 5:17 पढेँ, 2 कोरन्थी 5:17 तलतिर हेऱ्यो भने चाहिँ परमेश्वरले ख्रिस्ट येशुद्वारा हामीलाई आफैसँग मिलापमा ल्याउनु भयो भनेको त्यो सम्बन्धमा ल्याउनु भयो। अनि हाम्रो मिलाप परमेश्वरसँग सम्बन्धमा आउनको लागि हाम्रो पाप बाधा भएको थियो, त येशु प्रभु 2 कोरन्थी 5:21 पापै नजान्नु हुने भनेको चाहिँ उहाँ कति पनि पाप थिएन, तर तपाईँ र म परमेश्वरको सम्बन्धमा आउनलाई, तपाईँ मेरो पापबाट हामीलाई छुटकारा दिनलाई, हाम्रो धार्मिकता बन्नलाई, हाम्रो निम्ति पाप भएर हाम्रो ठाउँमा उहाँ मरिदिनु भयो। त्यसरी येशु ख्रिस्टद्वारा परमेश्वरले तपाईँ र मलाई आफ्नो सम्बन्धमा ल्याउनुहुन्छ। त्यस कारणले येशु ख्रिस्टमा विश्वास गर्नेहरू नयाँ गरी परमेश्वरबाट जन्मिने कुरा एउटा भयो। त्यसदेखि उहाँलाई ग्रहण गरेर नयाँ जन्म पाएपछि उनीहरूमा पवित्र आत्माद्वारा येशु ख्रिस्ट निरन्तर रहनुहुने कुरा, किन हाम्रो शरीर परमेश्वरको मन्दिर। पहिला परमेश्वर मसाभन्दा पहिला अब्राहमसँग बोल्नुभयो, मसाको पालामा परमेश्वरले आज्ञा गरेर भेटुने पाल बनायो, ट्याबरनेकल्स भन्छ त्यसको, महापवित्र स्थान। त्यसपछि उनीहरूले प्रतिज्ञाको मुलुकमा पुगिसकेपछि जेरुसलेममा सलोमनद्वारा मन्दिर बनाइयो, त्यो मन्दिरमा पनि येशु परमेश्वरको उपस्थिति थियो। जब येशु प्रभु क्रुसमा टाँगिएर उहाँको प्राण त्याग्नुभयो, त्यो महापवित्र स्थानमा पस्ने पर्दा च्यातियो। त्यसको मतलब येशुको बलिदानले अब के भयो, हरेक मान्छेमा परमेश्वर आउने योग्य हुन सक्यो। येशुको धार्मिकता लिएर, येशुको रगतद्वारा पाप धोइएर, पवित्रतामा आएर ऊ परमेश्वरको सम्बन्धमा आउन सक्छ। तपाईँले क्रिस्चियन विश्वास कसरी हुन्छ, यो प्रश्न तपाईँलाई जे जे मैले भनेको छु त्यो बाइबलमै भएको कुराहरू भनिराखेको छु। त्यस कारणले ख्रिस्ट हामीमा हुने कुरा एकदम महत्त्वपूर्ण छ। अर्को कुरा चाहिँ नयाँ जन्म कसरी क्रिस्चियन हुने भन्ने कुरा, अर्को तितसमा तपाईँलाई म एक दुईवटा पद पढ्न चाहन्छु। यहाँ तितसमा के छ, किनभने हामी पनि एकपल्ट मूर्ख अटेरी बरालिएका किसिम किसिमका काम बासना र सुख विलासमा हँसेका द्वेष र डाहामा दिन बिताउने मानिसबाट घृणित भएका एउटाले अर्कालाई घृणा गर्ने थियौँ। तर तपाईँलाई म एउटा कुरा सम्झाउँछु, कतिजना मान्छेहरू ख्रिस्टमा विश्वास गरेको भनेर पनि यो भएका कुराहरू उनीहरूको जीवनमा छ, डाहा छ, द्वेष छ, अनि आफ्नो लागि के फाइदा छ त्यो मात्रै हेर्ने भनेको चाहिँ भोगविलासको कुरा छ, सुख विलास। अनि मान्छेहरूले जानेर भित्रभित्रै घृणा गर्छन् तर बाहिर चाहिँ भन्न सक्दैन, होइन त्यो अवस्था। तर हामीमा परमेश्वरको अनुग्रह जब आउँछ, उहाँको हाम्रो उद्धार चाहिँ केवल परमेश्वरबाट हुन्छ, हामीले केही पनि कमाउनु सक्दैन। यहाँनिर तितस 2:4-5 के छ, जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र प्रेम देखा पर्यो येशु ख्रिस्टद्वारा, होइन उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनु भयो, मतलब उद्धार गर्नुभयो। कृपा भनेको चाहिँ सित्तैमा उहाँबाट आउने दया, हामीले गरेका धार्मिक कामहरूको कारणले होइन, उहाँले हामीलाई पुनर्जीवनको स्नान अनि पवित्र आत्माको नवीकरणद्वारा बचाउनु भयो। कुनै पनि व्यक्तिले नयाँ जीवन पाउने भनेको चाहिँ पुनर्जीवनको स्नान भनेको चाहिँ नयाँ जन्मद्वारा धोइएको जस्तै, तर पवित्र आत्माको नवीकरण भनेको चाहिँ पवित्र आत्माले हामीलाई सजीव बनाउने, हामी मुर्दा थियौँ आत्मामा भने अब हामीलाई जीवित बनाउनु भयो। त्यसरी तपाईँ र मेरो उद्धार भयो। त्यस्तो जब हामी जीवित हुन्छौँ हामीमा पवित्र आत्मा रहनुहुन्छ, जुन व्यक्ति येशु ख्रिस्टमा हुन्छ त्यो व्यक्तिमा पवित्र आत्मा हुनुहुन्छ। त्यसैले यही रहस्यको सम्बन्धमा यहाँनिर पावलले भनिराखेको कुरा हामी देख्दछौँ। यसैले नै सबै वास्तवमा यो येशु ख्रिस्टसँगको जुन मुक्ति पवित्र आत्माद्वारा जुन उहाँलाई ग्रहण गरेर जुन सम्बन्ध कुनै पनि व्यक्तिको हुन्छ, नयाँ जन्म पाउँछ, उसभित्र अब येशु प्रभु रहनुहुन्छ। त्यस कारणले ख्रिस्ट येशु नै हाम्रो जीवन हुनुहुन्छ। त्यसैले क्रिस्चियन जीवन भनेको चाहिँ दुईवटा कुरा तपाईँले बुझ्नुपर्छ, क्रिस्चियन नहुँदा उसमा पाप स्वभाव, त्यसलाई चाहिँ सिनफुल नेचर भन्छ, अथवा गलाती 5:19-21 त्यो खालको पापपूर्ण स्वभाव, होइन सांसारिक अभिलाषा भन्छ कि पापपूर्ण अभिलाषा भन्छ। पवित्र आत्माको फल र शारीरिक अभिलाषाको फल दुईवटा किसिमको कुरा छ। तर तपाईँ र म जो ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाएपछि पनि त्यो पहिलाको आदमको स्वभाव, जो ख्रिस्टमा विश्वास गर्नुभन्दा अगाडिको स्वभाव जुन यहाँ तपाईँ देख्नुहुन्छ तितस 3:3, त्यो चाहिँ मरणान्त अवस्थामा त्यो अझै पनि हामीमा रहिराखेको हुन्छ। त्यही कारण त्यो चाहिँ फ्लेस भन्छ अङ्ग्रेजीमा, फ्लेस भनेको चाहिँ भौतिक शरीर, शारीरिक स्वभाव, सांसारिक इच्छा र अभिलाषा राख्ने स्वभाव, त्यो अझै पनि सम्पूर्ण रूपमा हामीबाट गइसकेको हुँदैन। जबसम्म हामी यो संसारमा यो शरीरमा रहन्छौँ, बाइबलले त्यही कुरा भन्छ, त्यो हामीमा रहिरहन्छ। हामीले आत्मामा उद्धार पाउँछौँ, नयाँ आत्मा पाउँछौँ, तर त्यो शरीरमा चाहिँ हामी अझै कमजोर हुन्छौँ, अनि त्यसको बारेमा हामी अरू हेर्छौँ। त्यसैले कुनै पनि अरू खालको सम्बन्ध, मानिसहरूसँग सम्बन्ध, हाम्रो जीवनको लक्ष्य उद्देश्य सबै कुराको सम्बन्ध येशु ख्रिस्टद्वारा परमेश्वरसँग जुन सम्बन्ध हुन्छ त्यसको आधारमा स्थापित हुन्छ। त्यही कुरा चाहिँ हामीले चारवटा सुसमाचारहरूमा यही रहस्यलाई प्रष्ट पार्न खोजिएको कुरा हामी देख्दछौँ। कसरी येशु ख्रिस्टले संसारमा आएर सबै परमेश्वरको कुरा प्रकट गरेर अनि मानिसको पापको लागि गर्नुपर्ने परमेश्वरको योजना पुरा गर्नुभयो, अनि त्यो ख्रिस्टमा जो हामीमा हुनको लागि यो सबै कुरा गर्नुभयो, उहाँको बलिदानद्वारा पुनरुत्थानद्वारा पापको सबै दण्ड तिरेर सैतानलाई कुल्चेर अब येशु ख्रिस्टले तपाईँ र मेरो लागि उद्धारकर्ताको योग्यता पाउनुभयो। अब उहाँद्वारा हामी परमेश्वरको सम्बन्धमा आउँछौँ र जो परमेश्वरको सम्बन्धमा आउँछ पवित्र आत्माद्वारा उसको हृदयमा ख्रिस्ट हुनुहुन्छ। त्यस कारणले कलसी 1:27 जो यो चाहिँ यसलाई चाहिँ धेरै क्रिस्चियनहरूले चाहिँ कतिचोटि धर्मको रूपमा धर्म कर्मको रूपमा विचार गरिराखेको हुन्छ, जोडिराखेको हुन्छ, जुन चाहिँ एउटा अन्धकारको छाया जस्तै हुन्छ। परमेश्वरको र मानिसको जुन एक हुने कुरा अघि युहन्ना 17 अध्यायमा येशु प्रभुको प्रार्थनामा उनीहरू एक हौन भन्ने जुन कुरा छ, परमेश्वर र हामीसँग एकतामा आउने कुरा, त्यसको बारेमा त्यो चाहिँ एउटा वास्तवमा आश्चर्य कर्म भन्छ, मिराकल्स भन्छ, त्यो वास्तवमा मिराकल्स हो। आज पनि मिराकल्स छ, त्यो प्रेरितको समयमा जस्तो मरेको मान्छे बिसेक हुने, खुट्टा नभएको मान्छेले खुट्टा पाउने, त्यस्तो हामीले झ्वाट्ट देख्दैनौँ। जतिजनाले त्यो हिलिङ गर्ने, के क्रुसेड गर्ने, के गर्ने, बिसेक बनाउने, जतिसुकै दाबी गरे पनि त्यो चमत्कार त्यहाँ देखाएको छैन। कहिले काहीँ गर्नुहुन्छ, तपाईँ र मेरो प्रार्थना पनि गर्नुहुन्छ, परमेश्वरको योजना र इच्छा के छ, तर एउटा कुरा चाहिँ सधैँ हुन्छ, कुनै पनि पापी विश्वासी पापी व्यक्ति येशु ख्रिस्टको सुसमाचारमा विश्वास गरेर परमेश्वरतिर फर्केर पश्चाताप गरेर ढुङ्गा टेक्छ भने उसको हृदयलाई नयाँ बनाउनुहुन्छ। उसको हृदयमा आएर परमेश्वर साक्षात येशु प्रभु पवित्र आत्मामा आएर बास गर्नुहुन्छ, त्यो व्यक्ति ख्रिस्टमा एक हुन्छ। अनि त्यस कारणले त्यो आश्चर्य काम हो, हरेक व्यक्ति क्रिस्चियन हुने भनेको चाहिँ संसारको नागरिकताबाट स्वर्गीय नागरिकता बन्छौ, उसमा नयाँ जीवन आउँछ। क्रिस्चियन जीवन भनेको चाहिँ पल पल हरेक क्षण मिनेट मिनेट पवित्र आत्माको शक्तिमा जिउने जीवन, जुन चाहिँ एउटा पवित्र आत्माको आश्चर्य कर्मद्वारा हुन्छ। जबसम्म तपाईँले त्यसरी जिउन सक्नुहुन्न नि, तपाईँ क्षणिक क्षणिकमा संसारिक स्वभावै देखाउनुहुन्छ। धेरैजना मान्छेहरू गोसेप गर्ने, कुरा काट्ने, रिसाउने, विरोध गर्ने, झगडा गर्ने, खुट्टा काट्ने, तान्ने तपाईँले देख्नुहुन्छ नि, ती मान्छेहरू पवित्र आत्मालाई छोडेका हुन्छन्, उनीहरू पवित्र आत्मामा गएका हुँदैन। तपाईँले कुनै पनि ठाउँमा दुःख परोस्, सुख परोस्, अभाव होस्, कहिल्यै पनि परमेश्वरमा हुने मान्छे एउटा रफ्तारमा हुन्छ, त्यो आनन्दमा र परमेश्वरको इच्छामा। त्यस कारणले पवित्र आत्माले ख्रिस्टको शान्ति र आनन्द तपाईँ र मेरो जीवनमा फेरि उत्पादन गरिदिनुहुन्छ। त्यो उत्पादन चाहिँ राम्रो जागिर, पैसा, घर, सबै कुरा होस् अथवा नहोस्, परमेश्वरको कुरा चाहिँ तपाईँ र मेरो जीवनमा आउँदछ। त्यस कारणले तपाईँलाई मैले त्यही कुरा, हाम्रो उद्धार पवित्र आत्माद्वारा हामीले यहाँनिर हेऱ्यौँ, यहाँनिर पवित्र आत्माद्वारा हाम्रो नवीकरण, हाम्रो उद्धार, नयाँ जन्म, अनि जुन चाहिँ परमेश्वर आफैले गर्नुहुन्छ भनेर हामी ठाउँ ठाउँमा परमेश्वरको वचनमा देख्दछौँ। अनि यहाँनिर येशु प्रभुले सबभन्दा अन्तिममा भन्नुभएको उहाँको वचन के छ, प्रेरित 1:8 हामी सबैलाई थाहा छ, पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू जेरुसलेममा सम्पूर्ण यहुदियामा सामरिया र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ। अब यहाँनिर यो साक्षी हुने कुरालाई धेरै मान्छेले बुझेको छैन, परमेश्वरको आत्माको शक्तिमा खालि बिरामी विषेक बनाउने होइन, तपाईँ र म साक्षी हुने चाहिँ हाम्रो बोलीचालीमा ख्रिस्टका वचनहरूद्वारा सुसमाचार प्रचार गर्ने गवाही हुन्छ, हाम्रो जिउने कुरामा, हाम्रो व्यवहार, प्रेम, अरू मान्छेप्रति गर्ने सबै कुराहरूमा परमेश्वरको प्रेम देखिन्छ, त्यसरी हामी उहाँको अगाडि साक्षी हुन सक्छौँ। अर्को चाहिँ तपाईँलाई मैले अघि भन्दै थिएँ, 1 कोरिन्थी 6:19 हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर, तिमीहरू जान्दैनौ कि तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ, उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ, तिमीहरू आफ्नै होइनौ। जो मान्छे परमेश्वरमा विश्वास गरेर नयाँ जन्म पाएको छ, हामी आफै आफ्ना होइनौँ, किन हामी मूल्य तिरेर किनिएका हौँ। यहाँनिर अर्को 1 कोरिन्थी 6:20 के छ, तिमीहरू त मोल तिरेर किनिएका हौ, यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर। त्योभन्दा अगाडि व्यभिचार दुनियाँभरको कुरा त्यहाँ छ, संसारिक कुराबाट हामी अलग रहनुपर्ने हुन्छ। त्यही कारण तपाईँलाई मैले यो कुराहरू पहिला नै भनिसकेको छु। त्यसैले पवित्र आत्माले ख्रिस्टको प्रेम हाम्रो हृदयमा प्रकटित गरिदिनुहुन्छ। हामी ख्रिस्ट जस्तै प्रेम देखाउने भएका हुन्छौँ, जुन सबै पवित्र आत्माको शक्तिमा भएको हुन्छ। पवित्र आत्माको शक्तिमा भएको हुन्छ। तपाईँलाई रोमी 5:5 मैले धेरैचोटि देखाउँछु, अनि अघि नै हामीले हेरिसक्यौँ, पवित्र आत्मा हाम्रो हृदयमा आएर बास बस्नुहुन्छ। वास्तवमा तपाईँलाई यो कुरो पनि पढ्नु मन लाग्यो, अस्तिको चोटि मैले तपाईँलाई दोहोऱ्याइसकेको छु। मलाई चाहना के छ भने तपाईँले यी कुराहरू कण्ठ गर्नुहोस्, होइन? यहाँ के छ, पहिलो कुरा चाहिँ के हुन्छ, हामीलाई परमेश्वरले नयाँ जीवन दिने बेलामा पवित्र आत्माबाट जन्म लिन्छ त्यो मान्छे, परमेश्वरको सन्तान हुन्छ। तपाईँले यी पदहरूमा देख्नुहुन्छ, अनि त्यो व्यक्ति जो परमेश्वरबाट जन्म लिन्छ आत्माको गवाही हुन्छ, फलस्वरूप उसको हृदयमा परमेश्वरको सन्तान भएको कुराको पूर्ण निश्चयता हुन्छ। त्यो व्यक्तिलाई ठ्याक्कै निश्चयता हुन्छ कि ऊ चाहिँ परमेश्वरको सन्तान हो। यो पदहरूमा त्यो छ। अनि तेस्रो कुरो चाहिँ उसँग पवित्र आत्मा बास गर्नुभएको छ, यो पदहरूमा लेखिएको छ। जो मान्छे पवित्र आत्मामा जन्म लिन्छ उसँग पवित्र आत्मा बास गर्नुहुन्छ। पवित्र आत्मा भनेको चाहिँ येशूको आत्मा, परमेश्वरको आत्मा। त्यसको मतलब येशू प्रभु अथवा परमेश्वर पवित्र आत्माद्वारा तपाईँ र मेरो हृदयमा बास गर्नुहुन्छ, रहनुहुन्छ, होइन? चौथो कुरा चाहिँ आत्माको बप्तिस्मद्वारा ख्रिस्टको शरीरमा प्रवेश गरेको हुन्छ, अनि यसको बारेमा तपाईँलाई मैले अस्ति नै भनिसकेको छु। यो अर्को कुरा, हाम्रो दैनिक दिनदिनै चाहिँ यो कुरा हुन्छ, यो चाहिँ विश्वास गरेको दिन यो हुन्छ, त्यहाँदेखि यो कुरा भइरहेको हुन्छ। यो चाहिँ दिनदिनै पवित्र आत्मामा हामी हिँड्नुपर्छ, दिनदिनै पवित्र आत्माको अगुवाई नियन्त्रणमा हामी आत्माद्वारा डोर्याइएका छौँ। हामीलाई आत्माले भरिपूर्ण हुन आज्ञा दिएको छ दिनदिनै, एफिसी 5:18। अनि हामीले आत्माको फल फलाउनु पर्छ, जुन चाहिँ तपाईँलाई योभन्दा अगाडि मैले सिकाइसकेको छु। त्यस कारणले यहाँनिर परमेश्वरको प्रेमको बारेमा, जो मान्छेमा पवित्र आत्मा हुनुहुन्छ, जो मान्छेमा येशू ख्रिस्ट रहनुहुन्छ, अब यहाँ रोमी 5:5 आशाले हामीलाई निराश गराउँदैन, किनकि हामीलाई दिएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्नाइएको छ। तपाईँलाई म भन्न चाहन्छु, यो प्रेम, परमेश्वरको प्रेम जुन यहाँ छ, अगापे, त्यो संसारको मानिसको स्वार्थी प्रेम होइन। यो चाहिँ कुनै पनि अवस्थामा शत्रुलाई पनि प्रेम गर्ने, येशू क्रुसमा हुँदाखेरि उहाँलाई क्रुसमा टँगाउने, कोर्रा हाल्नेहरूको लागि उहाँले गरेको प्रेम चाहिँ उहाँले क्षमा दिएर प्रार्थना गर्नुभयो। तपाईँ र ममा त्यो प्रेम हुन्छ, क्रिस्चियन भएको एउटा परमाणु त्यो पनि हो। त्यस कारणले परमेश्वरले हामीलाई उहाँको प्रेममा यसरी हुर्काउनुहुन्छ। अर्को युहन्ना 16:15 पनि हामी हेर्छौँ, जे जति पितासँग छन् ती मेरा हुन्, यसै कारण मैले भने जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुन्छ, अर्को ठाउँमा चाहिँ प्रकट गरिदिनुहुन्छ भनेर लेखिएको छ। भनाइको मतलब येशूले भन्दै हुनुहुन्छ यहाँ, जो तपाईँ र ममा येशू प्रभुको आत्मा जब हुनुहुन्छ, सबै कुरा त येशू प्रभुको भनेर हामी यहाँनिर देख्दछौँ। तपाईँ र म जो येशू प्रभुमा हुन्छौँ, हामीलाई परमेश्वरले जे जति कुराहरू येशू ख्रिस्टका हुन् पवित्र आत्माद्वारा तपाईँ र मलाई घोषणा गरिदिनुहुन्छ, प्रकट गरिदिनुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा ती सबै कुरा तपाईँ र मेरो हुन्छ, त्यो महत्त्वपूर्ण कुरा छ त्यहाँनिर। त्यस कारणले त्यो कुरा म तपाईँलाई भन्न चाहन्छु। अनि अर्को कुरा चाहिँ हामी यहाँ देख्दछौँ, प्रभु येशू तपाईँहरूको त्यहाँ बिजुली गयो कि क्या हो थाहा भएन मलाई, त्यस कारणले यहाँ फेरि हामी हेर्दैछौँ। हुन्छ, हामी फेरि अगाडि बढ्नेछौँ। मलाई आशा छ तपाईँले ध्यान दिनुहुन्छ र एकदमै सानो सानो कुरालाई याद गर्नुहुन्छ। त्यसकारणले यहाँ हामीले भर्खरै पढेको प्रभु येशु भन्नुहुन्छ, पिताको सबै कुरा जो येशु ख्रिस्टको हो सबै पवित्र आत्माद्वारा तपाईँ र ममा प्रकट गर्नुहुन्छ। त्यो ख्रिस्ट हामीमा हुँदाखेरि चाहिँ हामीमा भरपुरी हुन्छ, किनभनेदेखि येशुको जति कुरा छन् वास्तवमा सबै तपाईँले कलसी एक अध्यायमा हेर्नुभयो भने येशु ख्रिस्टको बारेमा त्यहाँ लेखेको छ, उहाँ अदृश्य परमेश्वर अल्फा र ओमेगा हुनुहुन्छ। त्यस कारण येशु ख्रिस्ट जो परमेश्वरै हुनुहुन्छ सबै कुरा। अनि एफिसी 1:3 तपाईँले त्यहाँ हेर्नुहुन्छ, ख्रिस्टको जति छन् ती सबै हाम्रा हुन्छन् भन्ने कुरा त्यहाँ लेखेको छ। त्यस कारणले त्यो कुरा ख्रिस्ट हामीमा हुने कुराले त्यो कुरा ल्याउँछ। त्यस कारणले तपाईँ र म जो साँच्ची नै ख्रिस्चियन छौँ, तपाईँ र मेरो जीवन फरक हुन्छ। त्यो कुरा हामी यहाँ हेर्दैछौँ, तपाईँ र मेरो जीवन चाहिँ टोटली फरक हुन्छ। यहाँ अर्को पद तपाईँलाई पढ्न चाहन्छु, 2 पत्रुस 1:3, आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई उहाँले बोलाउनु हुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। त्यही कुरो हामी यहाँनिर देख्छौँ, सबै कुरो तपाईँ र मेरो जीवनको लागि चाहिने सबै कुरो चाहिँ पवित्र आत्माद्वारा हामीलाई दिएको छ। यो पवित्र आत्मा ख्रिस्ट हामीमा हुने कुराले चाहिँ तपाईँ र मेरो जीवन चाहिँ साँच्ची नै फरक हुन्छ, होइन? त्यसैले यहाँ छ, परमेश्वरको दिव्य शक्तिद्वारा हाम्रो जीवन र धार्मिकताको निम्ति चाहिने सबै कुरा आवश्यक कुरा परमेश्वरले दिनुहुन्छ। अर्को तपाईँलाई रोमी 8:32 पढ्यो भने, जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, कि उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन भनाइको मतलब दिनुहुन्छ। आफ्नो पुत्र पनि बाँकी राख्नु भएन, किनभने परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटी पुत्रलाई हाम्रो उद्धारको लागि पठाउनु भयो। येशूमा विश्वास गर्ने कोही नाश हुँदैन तर त्यसले जीवन पाउँछ भनेर हामीले यूहन्ना 3:1 पढ्दछौँ। परमेश्वरको उद्धारताको साथ परमेश्वरले चाहिँ उद्धारताको साथ चाहिँ हामीलाई सबै थोक दिनुहुन्छ। हामीमा रहन पिता र उहाँको पुत्र ख्रिस्टले पवित्र आत्मा पठाउनु भयो। वास्तवमा यूहन्ना 14:16 तपाईँले यहाँ देख्नुहुन्छ, म पितासँग बिन्ती गर्दछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। अर्को 14:26, सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ र उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। पवित्र आत्मा तपाईँ र ममा बास गर्नुहुन्छ। त्यो पवित्र आत्मालाई चाहिँ हामीले येशूको आत्मा पनि भन्दछौँ। हामीमा पवित्र आत्मा हुनुहुन्छ भनेको मतलब हामीमा येशु प्रभु हुनुहुन्छ। यहाँनिर 15:26 यूहन्नाको सुसमाचार, जब सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरूलाई पठाइदिनेछु, अर्थात् सत्यका आत्मा जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुन्छ। त्यो कुरा हामी यहाँ देख्दछौँ। 16:7 के छ, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ, किनभने म गइनँ भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, तर गएँ भने म तिमीहरूलाई उहाँलाई तिमीहरू कहाँ पठाउने छु। पवित्र आत्माको बारेमा भनिएको कुरा यहाँनिर छ। अनि पवित्र आत्माले ख्रिस्टको महिमा हाम्रो जीवनमा गर्नुहुन्छ। यूहन्नाको सुसमाचार 16:14, उहाँले मेरो महिमा गर्नुहुनेछ किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई त्यो घोषणा गरिदिनु हुनेछ। त्यस कारणले हामीमा ख्रिस्ट हुनुको मतलब चाहिँ त्यो छ। अर्को कुरा, पवित्र आत्माले ख्रिस्टका कुरा लिएर हामीमा प्रकट गर्नुहुन्छ भन्ने कुरा यहाँ अर्को पदमा पनि हामी देख्छौँ। यूहन्नाको सुसमाचार 16:14-15, जे मेरा हुन् त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट दिनु गरिदिनु भएर उहाँले मेरो महिमा गर्नुहुनेछ। जे जति पिताका हुन् ती मेरा हुन्, त्यसै कारण जे मेरा हुन् त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको छु। त्यस कारण सबभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरमा नयाँ जीवन पाएको व्यक्तिमा पवित्र आत्मा हुनुहुन्छ, त्यो पवित्र आत्मामा परमेश्वर आफै अथवा येशू प्रभु हुनुहुन्छ, र पवित्र आत्माको तपाईँ र मेरो जीवनमा गर्ने काम चाहिँ येशु ख्रिस्टको महिमा, येशुमा जति कुराहरू तपाईँ र मैले पाउँछौँ ती सबै हामीलाई उहाँले दिनुहुने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। पवित्र आत्माको शक्तिमा हामीमा ख्रिस्टका कुरा फेरि उत्पादन गरिदिनुहुन्छ, भनाइको मतलब फेरि हामीमा फल फलाइदिनुहुन्छ। त्यसकारण जो मान्छेमा नयाँ जीवन छ, पवित्र आत्मा ख्रिस्टको आत्मा हुनुहुन्छ, जो मान्छेमा ख्रिस्टको आत्मा छ, ख्रिस्टको स्वभाव, ख्रिस्टको प्रेम, ख्रिस्टको चरित्र त्यो व्यक्तिमा चाहिँ पुनरुत्पादन त्यहाँ फलाउनुहुन्छ, त्यहाँ देखाउनुहुन्छ। त्यसैले ख्रिस्टमा भएको व्यक्ति चाहिँ ख्रिस्चियन हुने कोसिस गर्ने होइन कि ऊ त ख्रिस्चियन जीवन जिउँछ। जस्तो कुनै बत्तीले बल्न कोसिस गर्नु पर्दैन, बत्ती बलेपछि आफै ज्योति दिन्छ। अनि हाम्रो वर्तमान छुटकारा पूर्ण भइसकेको छैन। अर्को विचार, अहिले जुन मुद्दार हाम्रो भइराखेको छ, हामी आत्मामा नयाँ भएका छौँ, तर अझै पनि संसारमा छँदा र हाम्रो कमजोर शरीर हुँदासम्म हाम्रो पूर्ण छुटकारा भइसकेका छैन। यो विषय त्यही कारणले हामीले आत्मिकी लडाइँको बारेमा हेर्छौँ, हामीले धेरै कुराहरू हेर्छौँ, दिनदिनै हामीले दुष्टबाट सुरक्षितको लागि प्रार्थना गर्छौँ, सैतानले हामीलाई जहिले पनि परीक्षामा पार्न खोज्छ। तर तपाईँ र म जो चाहिँ एकदमै टेम्परमा छौँ नि, यति छिटो सैतानले त्यसलाई पासोमा पार्छ, तपाईँ र मेरो टेम्पर जुन बेलामा निस्किन्छ नि रिसद्वारा, तपाईँले परमेश्वरलाई त्यतिखेर इन्कार गर्नुहुन्छ, त्यो गर्न मिल्दैन। बाइबलमा के लेखेको छ? रिस हुनसक्छ धार्मिक, तर रिसाए पनि के भनेको छ? त्यो त्यो रिस चाहिँ छिटै हट्नु पर्यो, त्यो रिसद्वारा अधार्मिकताको काम गर्नु पर्यो। जबसम्म हामी यो भौतिक शरीरमा हुन्छौँ, हाम्रो छुटकारा पूर्ण भइसकेको हुँदैन। त्यसैले हामी पनि पावल प्रेरितसँगै भन्न सक्छौँ, यहाँ पावल प्रेरितले भनेको शब्द तपाईँलाई म पढ्दैछु, यो पदलाई धेरै मान्छेले राम्रोसँग बुझ्दैन, गलत प्रकारले लिन्छ। तपाईँलाई आज म अलिकति क्लियर गर्छु। रोमी 7 अध्याय पढ्नुभयो भने अलि अचम्म लाग्छ, तर यहाँनिर क्लियरसँग तपाईँले विचार गर्नु, किनकि मलाई थाहा छ कि ममा अर्थात् मेरो पापमा स्वभावमा केही असल कुराले बास गर्दैन। जे असल छ त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पुरा गर्न सक्दिनँ। यहाँनिर पावलले के भन्दैछ? पावलले पाप गर्दैछ भने होइन, पावलमा भएको पापी स्वभाव जो छ त्यो हामीमा अझै पनि छ, मरणान्त अवस्थामा हामीले त्यसलाई क्रुसमा टाँग्छौँ। आदमको स्वभाव हाम्रो हामीमा अझै छ, भौतिक शरीरमा, त्यो क्रुसमा टाँग्नुपर्छ, त्यसलाई खुवाउनु हुँदैन। निरन्तर हामी दैनिक यसु प्रभुले के भन्नुहुन्छ? कोही मेरो पछि लाग्न चाहन्छ भने उसले आफैलाई त्यागोस्, दिनौँ आफ्नो क्रुस बोकोस् अनि मेरो पछि लाग्छ। हामीले दिनौँ क्रुस किन बोक्ने? यो पाप स्वभावको कामहरूलाई मार्नुपर्छ क्रुसमा, ताकि हामीले त्यसको लागि जिउँदैनौँ। मृत्युले के गर्छ? सम्बन्धलाई छुटाइदिन्छ। जे असल छ त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पुरा गर्न सक्दिनँ भनेको चाहिँ यहाँनिर के छ भनेदेखि, तपाईँलाई म प्रश्न भन्न चाहन्छु यो पावलले भनेको कुरामा, है तपाईँलाई प्रश्न भन्छु, हाम्रो यसमा एकदमै राम्रोसँग ध्यान दिनुपर्ने हुन्छ, ध्यानसँग हेर्न जरुरी छ। उनले के भनेका छन् भने, उनीमा केही असल कुराले बास गर्दैन भन्न खोजेको चाहिँ उनको आफ्नै स्वार्थमा, उनी आफ्नो मानिसको स्वभावमा, पावल जुन मानिसको स्वभाव, धेरैचोटि तपाईँ र म मानिसको स्वभावमा चल्छौँ। जो मान्छे आफ्नो कुरामा घमण्ड गर्छ नि, आफ्नो शिक्षामा, आफ्नो अनुभवमा, आफ्नो क्षमतामा, त्यो सबै शारीरिक कुरा हो। किनभने परमेश्वरको अनन्तको काम, धार्मिकताको काम, मानिसको क्षमता जतिसुकै निपुण र जतिसुकै ट्यालेन्टेड होस् हुँदैन, पवित्र आत्माले गर्ने काम मात्रै अनन्त हुन्छ। तपाईँले बाइबलमा प्रष्ट पाउनुहुन्छ। यही कुरालाई गतिलोसँग नबुझेर धेरैचोटि मण्डलीमा शारीरिक स्व मात्रै भइराखेका हुन्छ, गीत गाउने स्वर, विभिन्न किसिमका भाषण गर्न सक्ने। प्रियहरू हो, परमेश्वरको वचनमा तपाईँले मैले बुझ्नुपर्छ। त्यही कारण हामीलाई नम्र हुनु सिवा अरू केही छैन। यहाँनिर ध्यान दिनुपर्ने कुरा चाहिँ, पावलले यहाँ भनेको कुरा चाहिँ उसमा भएको पापी स्वभावको कुरा हो। जब ऊ पापी स्वभाव र आफ्नै स्वार्थमा विचार गर्छ, राम्रो कुरा केही देख्दैन। हाम्रो ध्यान राम्रोसँग यसमा बुझ्नु जरुरी छ, कारण उनीमा ख्रिस्ट रहनुहुन्छ, ख्रिस्टको कुरा होइन, ख्रिस्टले ख्रिस्टको कुरा, ख्रिस्ट रहनुहुन्छ, येशु पवित्र आत्माद्वारा गर्नुभएको काम गर्दाखेरि चाहिँ असल कुरै असल कुरा आउँछ। तर उसले के भन्छ भने, त्यो पाप स्वभावको कुराको तिर जाँदाखेरि चाहिँ राम्रो केही हुँदैन। पाप स्वभाव र उनको आफ्नै क्षमता येशुबाट बाहेक बसेर, पवित्र आत्माको आवाज नसुनेर, अनि धेरै जस्तो क्रिस्चियनहरू सुन्दैन, त्यही कारण त उनीहरू जे जे मन लाग्छ त्यही गर्छन्। धेरैचोटि मान्छे मण्डलीमा पनि नआएको पनि मतलब छैन, कहिले अनुशासित देखाउँदैनन्। किन? किन उसलाई मतलबै छैन, उसले बुझेकै छैन। कहिले परमेश्वरलाई येशूलाई प्रभुको रूपमा पुरा हृदयमा राज्य दिए छैन, त्यो कुरो तपाईँले आफूलाई जान्नुपर्छ। अनि उन यहाँनिर पाप पावलको पाप स्वभावको कुरा हो, जब उसले पाप स्वभाव अथवा फ्लेस भन्छ अङ्ग्रेजीमा, फ्लेसको कुरा आउँछ, त्यहाँ चाहिँ असल कुरा छैन। त्यो येशू ख्रिस्टमा पवित्र आत्माको शक्ति भएको कुरा र पाप स्वभाव फ्लेसको कुराको बिचको भिन्नता हामीले प्रष्ट बुझ्नुपर्छ। त्यसैले हामी यो कुरा भन्न सक्छौँ, पवित्र आत्माको प्रत्येक विचार उहाँको परमेश्वरको हो, केवल उहाँबाट मात्र आउँछ। त्यसकारणले पक्का नयाँ जन्म पाएको क्रिस्चियन चाहिँ आफ्नो विचार होइन कि परमेश्वरको कुराबाट विचार गर्छ। यो कुरा किनभने तपाईँ र म आफैमा चाहिँ के पनि छैन, यो कुरा जबसम्म तपाईँ मान्नुहुन्न नि, तपाईँले पवित्र आत्माको कामलाई इन्कार गर्नुहुन्छ। वास्तवमा परमेश्वरको सार्वभौमता, सोभरनिटी अफ गड भन्छ होइन, र मानिसको स्वतन्त्र इच्छा, यसको बारेमा मान्छेले धेरै कुरा बुझाउन खोज्छन् तर कहिल्यै पनि प्रष्ट पार्न सक्दैन। यो कुरो तपाईँले बुझ्नुपर्छ। अनि स्वतन्त्र इच्छाको विषयमा यो हामीले कहिलेकाहीँ पक्कै भन्न पनि सक्दैन, किनभने बाइबलमा कतिचोटि बुझ्न गाह्रो छ। तर परमेश्वरको काम हो यो, जति पनि तपाईँ र ममा धार्मिकता हुन्छ केवल परमेश्वरको काम हो। कति मानिसहरूले चाहिँ मानिसहरूको पनि जिम्मा हुन्छ, जस्तो स्वतन्त्र इच्छाको कुरामा गर्दाखेरि मान्छेले पनि छान्नुपर्छ, विश्वास गर्नुपर्छ, तर काम परमेश्वरको। हाम्रो अनुभवमा हामी भन्न सक्छौँ, क्रिस्चियनको हिसाबले हामीले कुनै पनि पाप गर्छौँ भने हाम्रो आफ्नो कारणले हो। मान्छे क्रिस्चियनै भइसकेको छ र पनि उसको जीवनमा पापहरू हुन्छ भने चाहिँ त्यो उसको शरीरको कामबाट हुन्छ। पवित्र आत्माले कहिल्यै पापमा लग्नुहुन्न, तर पवित्र आत्मामा पुरा पाप त्यागेको हुन्छ। अर्को कुरा हामी जान्दछौँ, प्रत्येक पवित्रताको विचारको निम्ति सबै महिमा हामी ख्रिस्टलाई दिन नै पर्छ होइन, कारण हाम्रो आफ्नो क्षमता र आफ्नो कोसिसबाट हामीमा कुनै पनि पवित्रताको सम्भव नै छैन। यो कुरो प्रष्ट तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ। तपाईँलाई म यो पद पढ्न चाहन्छु, हिब्रू, म धेरैचोटि दोहोऱ्याउने गरेको छु, यो 12:14, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। यो सबै मानिसहरूसँग शान्तिमा मिलापमा बस्ने, झगडा गर्ने होइन, क्षमा दिने, गल्ती भएकालाई पनि सही दिने, उनीहरूप्रति केही नराम्रो नसोच्ने, किनभने तपाईँ र म त परमेश्वरको आशिष र अनुग्रह र शक्ति छ नि। अनि यहाँनिर के छ, पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। बाइबलमा के लेखेको छ, तपाईँले मत्ती 5 अध्यायको त्यो सुरुको पदहरूमा हेर्नुभयो भने, धन्य हृदयमा पवित्र हुनेहरू तिनीहरूले परमेश्वर देख्नेछन् होइन, पवित्र नहुनेहरूले के छ, परमेश्वरको सम्बन्धमा आउन सक्दैन। पवित्र हुने के हुन्छ, खराब विचार त्यागेको हुन्छ, पवित्र आत्माको अगुवाईलाई मानिराखेको हुन्छ। अनि त्यो सबै कुरा कसरी सम्भव छ भने, पूर्ण रूपमा पवित्र आत्मा हामीभित्र काम गर्नुहुन्छ र उहाँद्वारा नै तपाईँ र मलाई बदल्ने, येशु जस्तो बनाउने र हामीले गरेको व्यवहार पनि येशुको व्यवहारमा ल्याउने, त्यो काम उहाँले गरिराख्नुहुन्छ। तर तपाईँ र ममा हाम्रो व्यवहारमा त्यो प्रमाण देखिन्छ, त्यो केवल येशु ख्रिस्टमा पवित्र आत्मामा सम्भव छ। यहाँ अर्को ठाउँमा 2 कोरिन्थी 4:7 लेखेको छ, यो सबैभन्दा ठुलो शक्ति हामीबाट होइन तर परमेश्वरबाट हो भने देखाउनलाई हामीसित यो धन माटोको भाँडामा छ। अस्ति हामीले ग्रेटेस्ट ट्रेजर, सबभन्दा ठुलो धन भनेर अस्तिको तालिममा सिकेकै छौँ। त्यो धन भनेको चाहिँ ख्रिस्ट चाहिँ हामीमा बास गर्नुहुन्छ, तर ख्रिस्ट हामीमा बास गर्ने व्यक्ति त पवित्र आत्माको कुरामा चल्छ, कति पनि उसमा अर्को कमजोरी हुँदैन, किनभने कमजोर हुने बित्तिकै त परमेश्वरको सम्बन्धमा समस्या आउँछ। उसले जहिले पनि परमेश्वरको आत्मा, पवित्र आत्माको कुरा उसले सुन्नुपर्ने हुन्छ। त्यसकारणले सर्वश्रेष्ठ शक्ति चाहिँ परमेश्वरको धन, हरेक विश्वासीमा ख्रिस्ट पवित्र आत्माद्वारा आएर बस्नुहुन्छ, त्यो नै परमेश्वरको सबभन्दा ठुलो हो धन, जो चाहिँ तपाईँ र मेरो शरीरलाई माटोको भाँडाको रूपमा भनिएको छ। यहाँ धन चाहिँ ख्रिस्टको आत्मा होइन, आत्मामा तपाईँ र ममा, हाम्रो हृदयमा ख्रिस्ट राज गर्नुभएको हुन्छ। हाम्रो शरीर अझै पूर्ण मुक्ति पाएको छैन शरीरले, तर हाम्रो आत्मामा चाहिँ ख्रिस्ट हामीमा आएर रहनुहुन्छ। शरीर वास्तवमा मृत हो, बाइबलमा यो प्रष्ट लेखिएको छ। शरीरको हिसाबले शारीरिक रूपमा हामी एक दिन मर्छौँ, हाम्रो त्यो चाहिँ के हुन्छ, यसमा यो हाम्रो आत्मा त्यो शरीरमा छ, जब आत्माले शरीर छोड्छ त्यो के हुन्छ, हाम्रो भौतिक शरीर चाहिँ कुहिन्छ, सर्छ, अनि एउटा धुलोमा गएर मिल्छ। किनभनेदेखि आदमले गरेको पापले एउटा परिणाम अहिलेसम्म रहिरह्यो। जब येशु प्रभु संसारबाट के अरे दोस्रो चोटि फर्कनुहुन्छ, तपाईँ र म उहाँलाई देख्छौँ, हामी उहाँ जस्तो हुन्छौँ। बाइबलमा त्यो आशा हो, त्यो प्रतिज्ञा हो, हामी उहाँ जस्तो हुन्छौँ, हामीले उहाँको जस्तै महिमित शरीर पाउँछौँ। त्यसपछिको शरीर अर्कै, तर अहिलेको शरीर आत्मा छोड्ने बित्तिकै कुहिन्छ। ख्रिस्टको दोस्रो आगमन भएपछि परिवर्तन र महिमित शरीर नपाएसम्म हामीमा यो मरणशील शरीर नै छ। यो कुरा हामीले बुझ्नुपर्छ। त्यही कारणले हामीले एकअर्काप्रति सहानुभूति दिनुपर्छ, एकअर्कालाई क्षमा दिन सक्नुपर्छ। किनभने मान्छेमा भएको त्यो कमजोरीले कहिलेकाहीँ हामीलाई फसाउँछ, तर हामी कमजोरीमा जिउने होइन, परमेश्वरले हामीलाई शक्ति र परिवर्तन फेरि क्षमा दिनुहुन्छ। भौतिक शरीरलाई मृत मानिन्छ कारण भौतिक शरीर धार्मिकताको योग्य छैन। यो कुरो तपाईँले विचार गर्नुपर्छ। तर ख्रिस्ट तपाईँमा हुनुहुन्छ भने, तपाईँ परमेश्वरबाट जन्मिएको छ भने, पापको कारण तपाईँको भौतिक शरीर मृत छ। यहाँनिर तपाईँले रोमीमा पावलले यहाँनिर लेख्दछन् रोमी 8:10, यदि ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भने पापको कारणले तिमीहरूको शरीर मरेको भए तापनि तिमीहरूको आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छन्। मैले जे जे कुरा तपाईँलाई भनेको छु नि, मैले केवल यहाँ बाइबलको पदको कुरा भनिराखेको छु, मेरो आफ्नो कुरा होइन। अनि त्यसकारण तपाईँ र मेरो शरीर चाहिँ आत्मामा चाहिँ अहिले जीवित छ, किनभने ख्रिस्टको आत्मा त्यहाँ रहनुहुन्छ, ख्रिस्ट तपाईँ र ममा रहनुहुन्छ। पापको कारणले त्यो शरीर चाहिँ मरेको छ, होइन? त्यही कुराको 11 पद हामीले हेऱ्यो भने, तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, ख्रिस्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। जुन चाहिँ हामी एक दिन परमेश्वरलाई जब येशु प्रभुलाई भेट्छौँ त्यतिखेर हामीले पाउँछौँ, पूर्ण छुटकारा त्यति हुन्छ। अहिलेको शरीरमा चाहिँ एउटा झलक मात्रै छ, उहाँको आत्माको हामीमा रहनुहुन्छ, त्यसरी हामीमा जीवन छ, हामी जिउँछौँ, तर हाम्रो आत्मा चाहिँ मरणशील छ। शरीरमा पनि उहाँले जीवन दिनुहुन्छ, आत्माको जीवन, होइन? जब हाम्रो पुनरुत्थान हुन्छ भनेको चाहिँ ख्रिस्टको दोस्रो आगमनको कुरा आयो। ख्रिस्टको दोस्रो आगमनको कुरामा, होइन, हाम्रो छुटकारा त्यतिखेर चाहिँ पूर्ण हुन्छ। त्यसपछि चाहिँ कुनै पनि कमजोरीहरू बाँकी रहँदैन। अर्को पद 8:13 पढ्नु छ, किनकि पापमय स्वभाव अनुसार जिउँ छौँ भने, यही पापमय स्वभाव, पावलको पनि यही पापमय स्वभावकै कुरा हो, होइन? जब हामी पापमय स्वभाव, मानिस जब आफ्नै शरीरको सब शक्ति, आफ्नै क्षमता, आफ्नै अनुभव, आफ्नै कुरामा जान्छ नि, त्यही पापमय स्वभावमै जान्छ, परमेश्वरको आत्माबाट बाहिर जान्छ। परमेश्वरको आत्मामा हुने चाहिँ ऊ नम्र भएर केवल परमेश्वरले काम गर्नुहुन्छ। त्यो किनकि पापमय स्वभाव अनुसार जिउँछौँ भने तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने तिमीहरू जिउनेछौ। शरीरको कार्य निर्मूल भनेको के? संसारमाथि विजय भनेको के? त्यही जम्मै खराबीहरू अघि तितस तिनको तिन, त्यसलाई निर्मूल पार्ने चाहिँ को? आत्माद्वारा, परमेश्वरको आत्माद्वारा तपाईँमा धार्मिकता पुरा हुन्छ। यो बाइबलमा लेखेको छ। तपाईँ र मेरो उद्धार तपाईँ र मेरो कोसिस र पौरख र कुनै इनपुटबाट हुँदैन। तपाईँ र मेरो उद्धार चाहिँ Ephesians 2:8-9, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त तिमीहरूले घमण्ड गर्नेछौ। त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले हाम्रो उद्धार चाहिँ परमेश्वरको अनुग्रहबाट, होइन, त्यो चाहिँ परमेश्वरको प्रबन्ध हो। पवित्र आत्माको शक्ति र शरीरका दुष्ट कामहरूलाई मृत तुलाउने कुरा सबै परमेश्वरले हाम्रो जीवनमा गर्नुहुन्छ। जुन मानिसले चाहिँ उद्धार पाएको छ, ऊ चाहिँ अब येशु ख्रिस्टमा हुन्छ। तपाईँलाई यो कुरो कति कुरा सम्झाउन सक्छु म यो विषयमा। त्यही कारणले तपाईँ र म त फरक मान्छे देखिन्छौँ। डाँडामा बसालिएको सहर, येशु ख्रिस्टको धार्मिकता तपाईँ र ममा, उहाँको चरित्र चम्कन्छ, उहाँको फलहरू, हामी येशुसँगै परिवर्तन हुँदै उहाँको महिमामा हुन्छौँ। र हामी संसारिक नै स्वभावमा चलिरहेछ भने तपाईँलाई पक्का थाहा हुनुपर्छ त्यो ठिक होइन। त्यसैले यो वचन तपाईँले सुन्दै हुनुहुन्छ, यदि तपाईँको जीवनमा कमी छ भने परमेश्वरको अगाडि घुँडा टेक्नुहोस्। अनि उहाँले चाहिँ, उसले अनुग्रहमा उद्धार पाएको छ हरेक मान्छेले, होइन? त्यो कुरा हामीले यहाँ देख्दछौँ, अनुग्रहमा विश्वासद्वारा। त्यसैले हामी जहिले पनि अनुग्रहमा जिउनुपर्छ। हामीले जिउने कुरा पनि, मान्छेलाई प्रेम गर्ने कुरा पनि, मान्छेलाई सहयोग गर्ने कुरा पनि आफ्नो शक्तिमा होइन, परमेश्वरमा, अनुग्रहमा। त्यहाँ अनुग्रहमा चाहिँ पवित्र आत्माले काम गर्नुहुन्छ। ख्रिस्टको आगमनको पर्खाइमा तपाईँहरूमा उत्सुकता छौँ भने चाहिँ पवित्र आत्माले के भन्नुहुन्छ? पहिलो पत्रुस 1:13 यसकारण आफ्नो मन बाँध, संयमी हो र येशु ख्रिस्ट प्रकट हुनुहुँदा तिमीहरूका आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। येशु प्रभुमा राख्ने, अनुग्रहमा आशा राख्ने। दोस्रो कोरन के अरे दोस्रो पत्रुस 3:18 चाहिँ अनुग्रहमा बढ्दै जाओ भन्ने कुरा छ। अनि त्यो अनुग्रहमा बढ्ने कुरा चाहिँ अर्को विषय छ, होइन? यसकारण आफ्नो मन बाँध्ने कुरा यहाँ छ, उहाँमा भरोसा राख्ने कुरा, किनभने हामी परमेश्वरद्वारा मात्रै जिउन सक्छौँ क्रिस्चियन जीवन। उहाँको मुक्तिको निश्चयतामा हामीले आनन्द गर्न सक्छौँ। क्रिस्चियनहरू मुक्तिको पूर्णताको उत्कट पर्खाइमा रहनुपर्छ, होइन? परमेश्वर भन्नुहुन्छ यहाँनिर 2 कोरन्थी 12:9 तपाईँलाई पढ्नु, तर मलाई पाउले भन्छ, मलाई उहाँले भन्नुभयो परमेश्वरले, मेरो अनुग्रह तेरो निम्ति प्रशस्त छ किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ, यसकारण ख्रिस्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्दछु। पाउले अघि रोमी 8:18 के भन्दै थियो, के अरे 7:18 म आफैमा चाहिँ केही असल छैन, मैले केही राम्रो गर्न सक्दिनँ, जे गर्न सक्दिनँ त्यही, जे गर्न चाहन्न त्यही गरी पठाउँछु, त्यो चाहिँ पापपूर्ण स्वभावको पाव। तर जब अनुग्रहमा भरोसा गर्छ, ख्रिस्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा त्यसपछि म खुसी साथ गर्व गर्दछु। त्यसकारणले पावल पापमा जिउने व्यक्ति होइन। पावलले एक्सप्लेन गरेको, वर्णन गरेको के हो भने, जब हामी शारीरिक शक्तितिर, शारीरिक क्षमतातिर, शारीरिक कोशिशतिर लाग्दछौँ, हामीमा भएको पाप स्वभावले काम गर्छ र हामी असल गर्न सक्दैनौँ। त्यसरी हामी निरन्तर परमेश्वरमा भरोसा गर्नुपर्छ भन्नु खोजेको कुरा चाहिँ यो हो। त्यसकारणले उहाँको मुक्तिको निश्चयतामा चाहिँ हामीले सधैँ आनन्दित हुनुपर्छ, उहाँको अनुग्रहमा, अनि हाम्रो दुर्बलतामा उहाँको अनुग्रहले हामीलाई सिद्ध बनाउँछ। उहाँ परमेश्वरको प्रतिज्ञा यहाँनिर प्रष्ट रूपमा प्रकट गरिएको छ। उहाँको अनुग्रह निश्चय र प्रशस्तता प्राप्त छ, तर संसार र पाप स्वभाव अथवा आफ्नो क्षमता र आफ्नो शक्ति र आफ्नो इच्छा, स्वार्थी चाहना, यो सबै अनुग्रह प्राप्त गर्नेको विरुद्धको कुरा हो। यसबाट अनुग्रह प्राप्त हुँदैन, यसबाट धार्मिकता मिल्दैन, तर उहाँमा पूर्ण समर्पणता र भरोसाका साथै सांसारिक इच्छा र स्वार्थ घमण्ड त्यागेर ख्रिस्टमा पूर्ण भरोसामा जिउने, ख्रिस्टको प्रभुत्वलाई स्वीकार्ने, हर क्षणमा केवल येशूको इच्छा खोज्ने, परमेश्वरको विजयमा ऊ चाहिँ प्रवेश गर्छ। ख्रिस्ट हामीमा भन्नुको मतलब चाहिँ विजय आत्मामा, अनुग्रहको शक्तिमा भन्ने, उहाँको महिमाको लागि भन्ने कुरा अर्थ लाग्दछ। सही मतलब यही हो, पहिलेदेखि तपाईँले उहाँको जीवन जिउन, उहाँको प्रभुत्वमा आफैलाई समर्पण गरेर जिउन सुरु गर्नुभएको छ कि छैन भन्ने कुरा जाँच्न सक्नुहुन्छ। यदि तपाईँमा यो आनन्द छैन, यो कुरा छैन भने परमेश्वरको अगाडि निर्णय गर्न सक्नुहुन्छ। वास्तवमा पावलले यो कुरो यहाँनिर भन्दछ। पावलको बारेमा अलिकति हामीले हेऱ्यौँ, हामी हरेकको जीवनमा त्यही हुन्छ, पापपूर्ण स्वभाव अथवा हाम्रो शारीरिक कुरा, अनि त्यतिपछि आत्माको स्वभाव जो परमेश्वरबाट आउने कुरा, ख्रिस्टको कुरा, अनि यहाँनिर त्योबाट बस्ने कुरा। गलाती 2:20 उहाँले भन्छ, म ख्रिस्टको क्रुसमा टाँगिएको छु, अब उत्तरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा अहिले म जिउँछु, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो। उहाँले मलाई अर्पण गरेर उहाँको शक्ति अनुग्रह अब म पाएको छु, अबदेखि त म उहाँमा विश्वास गरेर भनेको चाहिँ उहाँको अनुग्रहद्वारा जिउँछु। पावलले परमेश्वरको अनुग्रहमा छैन भने उसले गरेको काम पनि ठिक छैन भन्ने कुरा हामी यहाँ प्रष्ट देख्दछौँ। त्यसकारणले हामीले भर्खरै हेरेको ख्रिस्ट हामीमा भन्ने जुन विचार छ, त्यसको जुन वचन छ, त्यसको अर्थ चाहिँ त्यो हो, तपाईँ र मैले परमेश्वरको महिमामा जिउनुपर्ने हुन्छ, अनुग्रहमा। अनि क्रिस्चियन जीवन, विजयी जीवन, आनन्दको जीवन तब मात्र सार्थक हुन्छ। अनि तपाईँ जससँग प्रभुले बोल्नुभयो, तपाईँले परमेश्वरसँग कुरा गर्नुहोस्, अहिले निर्णय गर्नुहोस्, परमेश्वरलाई भन्नुहोस्, आजदेखि नै तपाईँले सुरु गर्न सक्नुहुन्छ। किनभने ढोकामा उभिएर ढकढकाउने उहाँ हुनुहुन्छ, खोल्यो भने उहाँ भित्र आउनुहुन्छ, हामीले उहाँलाई प्रवेश दिन सक्छौँ। तर तपाईँ र ममा उहाँ राजा भएर बस्नुहुन्छ हाम्रो हृदयमा प्रभुको रूपमा। त्यो व्यक्ति मात्र क्रिस्चियन पक्का परमेश्वरको छोराछोरी हुन्छ। प्रियहरू, परमेश्वरले आफ्नो वचनद्वारा हामीलाई आशिष दिउन्। सानो प्रार्थना गरेर